रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक अहिले बस्दै, आजै सहमतिमा पुग्न प्रयास गरिने कार्यदल सदस्यको भनाई। अविरल वर्षापछि आएको बाढ़ी पहिरोमा परि विभिन्न जिल्लामा गरी 7 जनाको मृत्यु, सयौं विस्थापित। नेपालमा आज थप 1875 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 29 जनाको मृत्यु, 1286 जना संक्रमण मुक्त। र कोरोना भाइरसको संक्रमण बढ़िसकै जापानको राजधानी टोकियोमा स्वास्थ्य संकटकालको घोषणा। प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका उपकुलपति केपी शर्मा ओलीले प्रकृति प्रदत्त साधन स्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरमै आविष्कार गर्न नेपाली वैज्ञानिकहरू सक्षम रहने बताउनु भएको छ। नास्टद्वारा गत वर्ष विज्ञान र प्रविधिका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्तिहरूलाई सम्मान गर्न आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हरेक नागरिकलाई आफ्ना प्रतिभा पत्ता लगाउने र रूचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनुपर्ने बताउनुभयो। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न अभाव र विभेदरहित शान्त, सभ्य र मानवीयतायुक्त समाज आवश्यक भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले सभ्यताको गौरवपूर्ण इतिहास एवं वैदिक कालमा रहेको समतामूलक समाज जरूरी भएको बताउनुभयो। नेकपा एमाले भित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक अहिले बस्दैछ। यसअघि कार्यदलको आज दिउँसो सिंहदरबारमा बसेको बैठकमा पार्टीभित्रको विवादलाई सहमतिका आधारमा अन्तिम रूप दिने तयारी भएको थियो। एमाले नेता सुभाष नेमाङले आज दिउँसो बसेको कार्यदलको बैठक थप गृह कार्य गर्न साँझ 7 बजे सिंहदरबारमा पुनः बस्ने बताउनु भएको थियो। भरसक आजै पार्टीभित्रको विवाद समाधानलाई निष्कर्षमा पुर्याउने हाम्रो जोड़ रहनेछ र पार्टी एकताबद्ध बनाउने घोषणा गर्न लागेका हौं, नेता नेमाङले भन्नुभयो। उहाँले पार्टीभित्रको विवाद समाधान गर्न छलफल निरन्तर जारी रहेको र सकारात्मक भएको बताउनुभयो। एमालेका सचिव गोकर्ण विष्टले छिट्टै विवाद समाधान गर्दै एकताको घोषणा गर्ने बताउनुभयो। उहाँले लामो समय देखिएको अनौपचारिक छलफललाई कार्यदलको बैठक मार्फत कार्यकर्ता र शुभेच्छुकको चाहना बमोजिम एकताको कामलाई सार्थक निष्कर्षमा लैजान लागि बताउनुभयो। कार्यदलको तयारी र आपसी परामर्शका लागि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल बीच हिजो भेटवार्ता भएको थियो। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो र डुबानमा परि 7 जनाको मृत्यु भएको छ। तनहुको रिसिङ गाउँपालिकामा पहिरोले पुरिएर 1 जनाको मृत्यु भएको छ। रिसिङ गाउँपालिका वडा नम्बर 7 ददीवनमा पहिरोले पुरिएर स्थानीय 52 वर्षीय देवीसरा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। ददीवनका 4 घर पनि पहिरोले पुरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल सिन्हाले जानकारी दिनुभयो। आज बिहान मात्रै रिसिङ 8 माझकोटमा पहिरोमा पुरिएर अन्दाजी 41 वर्षीय खुमबहादुर थापा बेपत्ता भएका छन्। त्यसैगरी तनहुको म्याग्दे गाउँपालिकाको घुम्तीमा म्याग्दे खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन्। म्याग्दे खोलाले बगाउँदा स्थानीय 45 वर्षीय मैते नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब निरीक्षक युवराज तिमिल सिन्हाले जानकारी दिनुभयो। म्याग्दे खोला बढ़ेर पृथ्वी राजमार्गसम्म आएपछि सवारी आवत जावतमा कठिनाई हुनुका साथै दुर्घटनाको जोखिम बढ़ेको छ। त्यस्तै काभ्रेको खानीखोला गाउँपालिका 6 स्थित खानीखोला नदीमा आएको बाढ़ीले बगाएर एकजना बेपत्ता भएका छन्। दाङमा अविरल वर्षाका कारण गैराती घरको पर्खाल भत्किँदा 3 महिने शिशुको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। दाङको घोराही उपमहानगरपालिका 17का 30 वर्षीय मनिषा चौधरीको 3 महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते दुवैको राति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो। पाल्पाको तिनाउ गाउँपालिकाको सिद्धार्थ राजमार्ग अन्तर्गत गिट्टी खानीमा गएको पहिरोमा परि 1 जनाको मृत्यु भएको छ भने अर्का 1 जना बेपत्ता भएका छन्। पहिरोमा परि 8 जना घाइते भएका र 5 वटा घर बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। अविरल वर्षासँगै आएको पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ। स्याङ्जाको पुतली बजार नगरपालिका चार गौतम डाँडा स्थित सड़क भन्दा माथिबाट आएको पहिरोका कारण सिद्धार्थ राजमार्गको स्याङ्जा पोखरा सड़क खण्ड आज दिउँसोदेखि अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो। पूर्ण रूपमा अवरूद्ध रहेको सड़क खुलाउनका लागि सड़क विभाग र पुतली बजार नगरपालिकासँग समन्वय भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो। उता अविरल वर्षाका कारण नदीको बहाव बढ़ेकाले जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कार्यालयले आज एक सूचना जारी गर्दै नारायणी राप्ती रिउ लगायत ठूला साना नदीमा पानीको स्तर बढ़िरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। माड़ी क्षेत्रको बनकट्टा कल्याणपुर छरछरे गोविन्द बस्ती र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले उच्च सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ। त्यस्तै इच्छा कामना कालिका राप्ती र भरतपुर नगरपालिका 29 लगायतका पहाड़ी भूभागमा भूक्षय र पहिरोको समेत जोखिम रहेको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलद्वारा जारी सूचनामा जनाइएको छ। यसैबीच निरन्तरको वर्षाका कारण माड़ीका 168 घर डुबानमा परेका छन्। जिल्ला आपतकालीन संचालन केन्द्रका अनुसार माड़ी नगरपालिका 1, 3, 4, 6 र 7 का ती घर डुबानमा परेका हुन्। उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। माड़ी नगरपालिका 1 मा रहेका 160 घरधुरीलाई 5 पाण्डव मध्यवर्ती वनको भवनमा र वड़ा नम्बर 3 बघौड़ाका 8 घरधुरीलाई सार्वजनिक स्थानमा राखिएको छ। अन्य स्थानका स्थानान्तरणको काम भइरहेको केन्द्रले जनाएको छ। गैरातीदेखि परेको अविरल वर्षाका कारण आएको बाढ़ीमा नवलपरासी बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिकाका 150 भन्दा बढ़ी घर डुबानमा परेका छन्। त्यस क्षेत्रमा अहिले पनि पानी परिरहेकाले विनयी खोला अरू खोला गिरुवारी खोला केरुङ्गे खोला बौलहा खोला लगायत त्यस क्षेत्रका ससाना खोलामा आकस्मिक रूपमा थप बाढ़ी आउन सक्ने भन्दै तटीय क्षेत्रमा शुक्रबारसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। मनसून शुरू भएपछि हरेक वर्ष त्यस क्षेत्रमा बाढ़ी तथा पहिरोले दुःख दिने गरेको छ। मोरङ जिल्लाको रतुवामाई नगरपालिका 7 राजावासा स्थित रतुवामाई खोलामा वर्षाको कारण पानीको बहाव बढ़न गई बाँध फुटेर डुबानमा परेका सिजुवा गाउँका करिब 20 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। त्यसैगरी छापाको झापा गाउँपालिका 1 मिलन बस्तीमा वर्षापछि माई खोलामा आएको बाढ़ीका कारण डुबानमा परेका करिब 85 घर परिवारलाई पनि सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको र हाल उनीहरू सितुमाड़ी प्राथमिक विद्यालय को भवनमा बसिरहेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपालमा आज थप 1875 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 5374 नमूनाको पीसीआर परीक्षण गर्दा 1218 र 5130 नमूनाको एन्टीजेन परीक्षण गर्दा 657 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज 1286 जना कोरोना संक्रमित निको भएका छन्। तथ्याङ्क अनुसार हालसम्म 94.5% संक्रमित निको भइसकेका छन्। यस्तै कोरोना संक्रमणका कारण आज थप 29 जनाको मृत्यु भएको छ। यो सँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या 9320 पुगेको छ। मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण 60 वर्षभन्दा माथिका व्यक्तिको मृत्यु हुने दर उच्च रहेको छ। यस उमेरका 4995 जनाको मृत्यु भएको छ। इजरायलले नेपाललाई कोविड 19 संक्रमणको दोस्रो चरणको संक्रमण नियन्त्रण गर्न अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ। इजरायलको तेल अबिबबाट पठाइएको अत्यावश्यक स्वास्थ्य उपकरणहरू आज काठमाडौँ आइपुगेको छ। इजरायली राजदूत खनान गोदेरले सो स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोविड 19 संकट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रतिनिधिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आज हस्तान्तरण गर्नुभयो। आगामी साउन 1 गतेदेखि इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी आईएमआई दर्ता नभएका मोबाइल सेटहरू नचल्ने नेपाल दूरसंचार प्राधिकरणले जनाएको छ। स्थिरीकरण गरिएका मोबाइल सेटहरू मात्रै नेपाल भित्र्याउने कानूनी व्यवस्था भए पनि अवैध रूपमा भन्सार छली गरेर मोबाइल सेटहरू भित्रिने गरेकाले त्यसमा रोक लगाउन आईएमआई दर्ता प्रक्रिया शुरू गर्न लागि हो। संवाददाता सरिता खनालको रिपोर्ट।
गतेदेखि यदि तपाई आफ्ना आफन्तले विदेशबाट पठाएका मोबाइल फोन चलाउने सोचमा हुनुहुन्छ भने अब त्यो सजिलै चलाउन सक्नुहुन्न। नेपालमा भन्सार छलेर अवैध रूपमा गुणस्तरहीन मोबाइल सेटहरू बजारमा आउने क्रम बढेपछि सरकारले यसलाई नियन्त्रण गर्नका लागि आईएमईआई दर्ता गर्नै पर्ने व्यवस्था गरेको छ। विदेशबाट अवैध रूपमा आएका मोबाइल सेटहरू असुरक्षित हुनुका साथै त्यसबाट उपभोक्तालाई हुन सक्ने हानि नोक्सानी हटाउनका लागि इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी आईएमईआई दर्ता प्रक्रिया अगाडि बढ़ाएको हो। नेपालमा स्थिरीकरण गरिएका मोबाइल सेटहरू मात्रै ल्याउन पाउने कानूनी प्रावधान रहेकाले भन्सारका माध्यमबाट नेपाल भित्रिने मोबाइलहरूलाई डाटाबेसमा इन्ट्री गर्ने र तिनीहरू मात्रै प्रयोगमा ल्याउने व्यवस्था अनुसार अब साउन 1 गतेदेखि भन्सार छली गरेर ल्याइने मोबाइल सेटहरू नेपालमा नचल्ने व्यवस्था गर्न लागि नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिनुभयो।
नेपालमा मोबाइल सेटहरूको प्रयोग गर्नलाई स्ट्यान्डर्डाइज गरेका सेटहरू मात्रै आउन पाउँछ। तल्लो गुणस्तरको मोबाइल बजारमा आएर त्यसबाट उपभोक्तालाई हुने हानि एउटा सुरक्षाको हिसाबले कति मोबाइलहरू हामीले पड्कियो भनेर सुनेका छौँ अनि नटिक्ने डुप्लिकेट मोबाइलहरू आउने अवस्थालाई हटाउन खोजेको राज्यले। हाम्रो उद्देश्य मेन चाहिँ श्रावण 1 गतेदेखि विदेशबाट आउने फोनहरू अथवा क्रे मार्केटबाट आउने फोनहरूलाई चाहिँ टोटली नेपालको सिस्टममा नचल्ने बनाउन लायो।
हाल सञ्चालनमा रहेका मोबाइल सेटको हकमा भने उक्त मोबाइल सेटहरू प्राधिकरणको डाटा प्रणालीमा बसिसकेको हुनाले आईएमईआई नम्बर दर्ता नगर्दा पनि चल्ने नेपाल दूरसंचार प्राधिकरणले जनाएको छ। विदेशबाट ल्याइएको रजिस्टर नगरिएको र भन्सारबाट नआएको तर हाल चलिरहेको मोबाइल सेटको हकमा समेत नियमानुसार प्रयोगकर्ताको मोबाइल सेटमा सूचना पठाएर दर्ताभित्र ल्याइने भएको छ। प्राधिकरणका अध्यक्ष खनाल:
अहिले चलाइरहेका मोबाइलहरू सबैको चल्छ, कसैले आत्तिनुपर्ने आवश्यकता छैन। कसैले विदेशबाट ल्याएको रजिस्टर नगरेको भन्सारबाट नल्याएको सेट छ तर अहिले चलिरहेको छ भने त्यसलाई हामी नियमअनुसार यसरी दर्ता गर्ने भनेर उहाँहरूलाई जानकारी गराएर उहाँहरूको मोबाइल सेटमा इन्फर्मेसन पठाएर दर्ताभित्र ल्याउँछौ। त्यस्ता फोनहरू जुन भन्सारको प्रपर च्यानलबाट आएका छन् तिनीहरूलाई एउटा डाटाबेसमा इन्ट्री गर्ने र त्यो डाटाबेस भित्रका मोबाइल मात्रै सञ्चालनमा आउन सक्ने व्यवस्था गर्न लायो।
सरकारले आईएमईआई दर्ता नगरेका मोबाइल सेट नचल्ने भनेपछि आफ्नो मोबाइल सेट चल्दैन कि भनेर आम मानिसले त्रसित हुनुपर्ने अवस्था भने छैन, किनभने व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर उनीहरूले नै दर्ता गरिदिएका हुन्छन् भने विदेशबाट कसैले व्यक्तिगत रूपमा ल्याइदिएको मोबाइल सेटको भने व्यक्ति स्वयंले दर्ता गर्नुपर्ने हुन्छ। त्यसका लागि नेपाल दूरसंचार प्राधिकरणले निश्चित दस्तुर तोक्ने र प्राधिकरणको वेबसाइटको आईएमईआई रजिस्ट्रेशन भन्ने स्थानमा गएर दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
यातायात व्यवसायीले कोविड 19 महामारीका कारण व्यवसायमा परेका समस्या समाधान गरिदिने माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन्। व्यवसायको साझा संस्था सार्वजनिक यातायात केन्द्रीय महासंघले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पुगेर आज विभिन्न माग समेटिएको सात बोधे ज्ञापन पत्र बुझाएको हो। व्यवसायीले यातायात क्षेत्रको 10 खर्बको लगानी जोखिममा परेको झण्डै 4 लाख यातायात व्यवसायी तथा स्वरोजगार व्यवसायी सहित 9 लाख मजदूर चपेटा परेको भन्दै विभिन्न सात बोधे माग अघि सारेका छन्। आफूहरूका समस्याबारे प्रधानमन्त्री कार्यालय सहित सरकारका सबै निकायलाई पटक पटक ध्यान आकर्षण गराउँदा समेत समस्या समाधानको प्रयास नभएको आरोप व्यवसायीको छ। व्यवसायीले यातायात क्षेत्रमा कार्यरत मजदूर तथा कर्मचारीलाई तत्काल कोरोना विरूद्धको खोप लगाउनु पर्ने माग समेत राखेका छन्। कर्णाली प्रदेश सभाको बैठक आज पनि स्थगित भएको छ। आर्थिक वर्ष 2078-79 वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको हो। एमालेको अवरोधले प्रदेश सरकारले असार 1 गते ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन। धान उत्पादनमा वृद्धि गर्ने उद्देश्यले मोरङ जिल्लामा चक्लाबन्दी खेती अन्तर्गत उन्नत जातको धानको बिउ उत्पादन कार्य शुरू गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत हुँदै आएको चकलाबन्दी खेती अन्तर्गत यस वर्षदेखि उन्नत जातको धानको बिउ उत्पादन शुरू गरिएको हो। मोरङबाट संवाददाता कुमुद अधिकारीको रिपोर्ट।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कारण इकाई विराटनगरले बाहिरबाट आउने धानको बिउको आयातमा कमी ल्याउन र गुणस्तर बिउको उत्पादनका लागि चकलाबन्दी खेती शुरू गरेको हो। रतुवामाई नगरपालिका चार पैयामारीमा तथा सुन्दर हरैचा नगरपालिकामा गरी अहिले 30 हेक्टर जग्गामा यो खेती शुरू गरिएको छ। रतुवामाईमा कजला कृषक समूह मार्फत गरिएको चकलाबन्दी खेतीमा 17 किसानको एकै ठाउँमा रहेको 15 हेक्टर जग्गामा बिउ उत्पादन गरिएको छ। कार्यक्रमका अध्यक्ष
बिउ उत्पादन कार्यक्रम भएकोले गर्दाखेरि हाम्रो ठाउँमा हामीले आफै मूल बिउबाट उब्जाउ गरिसकेपछि त्यो उन्नत बिउ बन्छ, त्यो एउटा भरपर्दो हामीले आफै यहीको वातावरणमा त्यो बनिसकेपछि फेरि यही वातावरणमा जुन धान फल्छ त्यो चाहिँ राम्रो हुन्छ भन्ने हामीलाई लागेको छ।
15 हेक्टर जग्गामा राधा भारत जातको धानको बिउ लगाएको र सो बिउको प्रयोग गर्दा एक बिघामा 100 मन धान फल्ने उहाँको दावी छ।
चकलाबन्दीमा हाम्रो 15 हेक्टर हो, 22.5 बिघा जग्गा। किसानहरूले पहिले पनि यता खेती गरेकोले गर्दाखेरि उहाँ अनुभवमा 100 मन बिघा त फल्छ भन्नुभएको छ। यो बिउको जुन ग्रोथ छ त्यो हेर्दाखेरि पक्कै पनि फल्ला जस्तो।
सामूहिक रूपमा किसानलाई सहभागी बनाएर शुरू गरेको सो खेतीबाट उत्पादन हुने बिउ भण्डारण तथा बिक्रीका लागि उचित व्यवस्थापनदेखि किसानलाई सबै प्रकारको सहयोग समेत परियोजनाले गर्दै आएको छ। परियोजना कार्यान्वयन इकाइ विराटनगरका प्रमुख विनोद कुमार मण्डल।
चकलाबन्दी 5 थियो तर 2 बिउ उत्पादनको लागि हामीले चकलाबन्दी गरेका छौँ। सिंचाईको व्यवस्थापन गरिदिएका छौँ, मोटरहरू बोर्डिङहरू गाडेर हामीले त्यो व्यवस्थापन गरेका छौँ भने धान रोप्ने मेसिन पनि हामीले उपलब्ध गराएको छौँ। विषादी छर्नलाई स्प्रेयरहरू, घाँस काट्ने गोड्ने मेसिनहरू पनि हामी दिएका छौँ। बिउलाई चाहिने सामग्री के छन् त्यसको लागि हामी प्राविधिक पनि हाम्रो प्राविधिक पनि रेखदेख गर्छ। बिउ कम्पनीका पनि प्राविधिकहरू आएर बेला बेलामा चेक गरेर किसानहरूलाई सुझाव सहितको हामीले चकलाबन्दी कार्यक्रमहरू अगाडि बढाएका छौँ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत मोरङमा माछा तथा धान जुन कार्यक्रम सञ्चालन हुँदै आएको छ। परियोजनाका कारण किसानले अनुदान पाउन थालेपछि युवाहरूको समेत कृषितर्फ आकर्षण बढ्न थालेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। जापानको राजधानी टोकियोमा कोरोना भाइरस सम्बन्धी आपतकाल घोषणा गरिएको छ। जापानी प्रधानमन्त्री योशिहिदे सुगाले आगामी सोमबारदेखि 22 अगस्तसम्मका लागि आज आपतकाल घोषणा गर्नुभएको हो। जुलाई 23 अगस्त 8 जापानमा ग्रीष्मकालीन ओलम्पिकको आयोजना हुँदैछ। आपतकाल घोषणा भएसँगै यस वर्षको ओलम्पिक दर्शक विहीन हुने अनुमान गरिएको छ। जनस्वास्थ्य विज्ञहरूले ओलम्पिक दर्शक विहीन बनाउन आयोजकलाई अनुरोध गरेका छन्। यसैगरी नै जापानले विदेशी दर्शकलाई प्रतिबन्ध लगाएको छ भने जापानका घरेलू दर्शकलाई पनि घरमै बसी टेलिभिजनमा खेल हेर्न अनुरोध गरिने जनस्वास्थ्य विज्ञहरूले जनाएका छन्। अस्ट्रेलियाको सिडनीमा कड़ा लकडाउनका बावजूद कोरोना संक्रमणमा तीव्र वृद्धि भइरहेको छ। न्यू साउथ वेल्स राज्य सरकारले हिजो डेल्टा संस्करणको थप 38 नयाँ संक्रमित फेला परेको बताउँदै डेल्टाबाट संक्रमित हुनेको संख्या 370 नागेको बताएको छ। अधिकारीहरूले मानिसहरूले अर्काको घर घरमा डुलेर लकडाउनको उल्लंघन गरिरहेका भन्दै चिन्ता व्यक्त गरेका छन्। अधिकारीहरूले सबैलाई आफ्नै घरमा बसेर संक्रमण नियन्त्रणमा सघाउन नागरिकहरूलाई आग्रह समेत गरेका छन्। उत्तर कोरियामा कड़ा लकडाउनका कारण जनता भोकमरीमा पर्न थालेपछि रसियाले कोविड 19 खोप उपलब्ध गराउने प्रस्ताव गरेको छ। उत्तर कोरियाले विदेशी राष्ट्रहरूको सहायता र खोप सहयोग समेत अस्वीकार गर्दै आएको छ। उत्तर कोरियाले नाका बन्द गरेर कोरोना भाइरस छिर्न नदिने नीति ल्याएकोमा त्यसले चीनसँगको व्यापार रोकिएर खाद्यान्न अभावले जनता भोकमरीमा परेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरिद गरिएका मोबाइल फोनको इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर IMEI नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ। प्राधिकरणले एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियम अनुसार आयात गरेर नेपालमा नै खरिद गरी प्रयोगमा ल्याइएका मोबाइल सेटको पुनः IMEI नम्बर दर्ता गर्नु नपर्ने जनाएको हो। प्राधिकरणले नेपालमा मोबाइल सेट खरिद गर्दा प्राधिकरणमा IMEI दर्ता भएका र अनिवार्य रूपमा भ्याटबिल लिएर मात्र मोबाइल खरिद गर्न अनुरोध समेत गरेको छ। मोबाइल सेटको गैर कानूनी आयात, बिक्री, वितरण तथा प्रयोगलाई निरुत्साहित गर्दै यसलाई थप व्यवस्थित गर्न प्राधिकरणले साउन 1 गतेदेखि मोबाइल म्यानेजमेन्ट सिस्टम MDMS लागू गर्दैछ। गण्डकी प्रदेश सरकारले प्रदेशको आवश्यकता र प्रदेश सरकारको बजेट कार्यक्रमलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको छ। आगामी वर्षको मौद्रिक नीतिका सम्बन्धमा गरिएको छलफलमा गण्डकी प्रदेश सरकारले प्रदेशको क्षमता, आवश्यकता, सम्भावना र प्राथमिकतालाई मदत गर्न सक्ने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको हो। प्रदेश सरकारको नीति कार्यक्रम र बजेटले राखेको लक्ष्य पूरा गर्न सघाउ पुग्ने गरी मौद्रिक नीति ल्याउन राष्ट्र ब्याङ्कलाई सुझाव पठाइएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर रघुराज काफ्ले जानकारी दिनुभयो। कोविड संक्रमणको असरले उत्पादन कार्य बन्द रहेको रसुवाका चीज उत्पादन केन्द्र पुनः सञ्चालनमा आएको छ। उत्तरी क्षेत्रको लाङटाङ, गतलाङ, चन्दनबारी एवं धुन्चे लेकमा रहेका चीज उत्पादन केन्द्र असार 1 गतेबाट सञ्चालनमा ल्याइएको छ। त्यस यता सो केन्द्रबाट 2121 किलो चीज उत्पादन भएको छ। दुग्ध विकास संस्थान अन्तर्गत रसुवाका 4 चीज उत्पादन केन्द्रले दैनिक 2150 लिटर दूध संकलन गरी चीज लगायतका दुग्धजन्य वस्तु उत्पादन गर्दै आएका छन्। बाढ़ी र पहिरोले सड़क मार्ग अवरूद्ध भएपछि उत्तरी गोर्खामा हेलिकप्टर मार्फत चामल ढुवानी गरिएको छ। नेपाली सेनाको हेलिकप्टर मार्फत बुधबार करिब 85 क्विन्टल चामल सिर्दीवास पुर्याइएको चुनुमरी गाउँपालिका अध्यक्ष धनबहादुर गुरूङले जानकारी दिनुभयो। खाद्य तथा व्यापार कम्पनी लिमिटेडले सिर्दीवास डिपोमा 150 क्विन्टल सहुलियतका चामल पुर्याउने योजना राखेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो।
अर्जुन श्रेष्ठ, अब खेलकुद समाचार।
फुटसल व्यवसायीहरूको छाता संगठन नेपाल फुटबल व्यवसायी संघले बन्द रहेको फुटसल सञ्चालनका लागि काठमाडौँ जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाएको छ। कोरोना भाइरसको दोस्रो लहर आएसँगै बन्द रहेको फुटसल अविलम्ब सञ्चालनका लागि संघले प्रशासनमा ज्ञापन पत्र बुझाएको हो। संघले बुझाएको ज्ञापन पत्रमा लामो समय बन्द रहेको कारण फुटसललाई आर्थिक भार परेको भन्दै फुटसल सञ्चालनका लागि अनुमति दिन माग गरिएको छ। सबै सावधानी अपनाएर फुटसल सञ्चालन गर्न व्यवसायीले प्रतिबद्धता समेत व्यक्त गरेका छन्। ब्राजिलियन फरवार्डर निर्माले ग्राभिलियन जिजुसमाथि लगाइएको प्रतिबन्धबारे दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कोन्मेबोलको आलोचना गरेका छन्। निर्माले सामाजिक सञ्जालबाट जिजुसलाई गरिएको प्रतिबन्धबारे कोन्मेबोलको आलोचना गरेका हुन्। निर्माले कोन्मेबोलको निर्णयले दुखी तुल्याएको समेत उल्लेख गरेका छन्। कोपा अमेरिका अन्तर्गत चिली विरूद्धको क्वार्टर फाइनल खेलमा जिजुसुले रातो कार्ड पाएका थिए। उक्त रातो कार्डसँगै कोन्मेबोलले उनलाई दुई खेलको प्रतिबन्ध लगाएको थियो। उनलाई 5,000 जरिमाना समेत गरिएको थियो। जिजुसुले पनि कोन्मेबोलको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। प्रतिबन्धको कारण जिजुसुले पेरू विरूद्धको सेमी फाइनल खेल गुमाएका थिए। अब उनले अर्जेन्टिना विरूद्धको फाइनल समेत गुमाउनेछन्। ब्राजिलले कोपाको फाइनलमा आइतबार अर्जेन्टिनासँग खेल्नेछ। डेनमार्कलाई पराजित गर्दै इङ्ल्याण्ड 16 संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। डेनमार्कलाई अतिरिक्त समयमा 2-1 गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड उपाधि नजिक पुगेको हो। यससँगै इङ्ल्याण्ड पहिलो पटक युरोपियन च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। घरेलु मैदान वेबेल्ली स्टेडियममा इङ्ल्याण्डले शुरूआती 1 गोलको अग्रता उल्ट्याएर जित निकालेको हो। इङ्ल्याण्डको जितमा कप्तान ह्यारी केनले 1 गोल गरे। इङ्ल्याण्डले 1 गोल आत्मघाती उपहार पाएको थियो। डेनमार्कका मिकल ड्रक्सगार्डले 1 गोल गरे। इङ्ल्याण्ड सन् 1966 पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। अब इङ्ल्याण्डले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल आइतबार राति वेबली स्टेडियममा हुनेछ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर 1 बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 59.5 मिलिमिटर। काठमाडौँको अधिकतम 25.7 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, वर्षा 20.5 मिलिमिटर। पोखराको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 64.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.3 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 4.9 मिलिमिटर। र दिपायलको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 20.2 2 मिलिमिटर। अब अन्त्यमा यस प्रसारका प्रमुख समाचार फेरि एकपटक। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक अहिले बस्दै, आजै सहमतिमा पुग्न प्रयास गरिने कार्यदल सदस्यको भनाई। अविरल वर्षापछि आएको बाढ़ी पहिरोमा परि विभिन्न जिल्लामा गरी 7 जनाको मृत्यु, सयौं विस्थापित। नेपालमा आज थप 1875 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 29 जनाको मृत्यु, 1286 जना संक्रमण मुक्त। र कोरोना भाइरसको संक्रमण बढ़ेसँगै जापानको राजधानी टोकियोमा स्वास्थ्य संकटकालको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।